यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका 359 जनाको शव फेला। बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, उद्धार, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। भोटेकोशी बाढ़ी प्रभावितलाई विभिन्न संस्था र व्यक्तिद्वारा सहयोग गर्ने क्रम जारी। जन एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदै र हर्मुज जलमार्ग खोल्नका लागि इरानद्वारा विभिन्न शर्त सार्वजनिक।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेका मध्ये हालसम्म 359 जनाको शव फेला परेको छ। रसुवामा 17 जना, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 132, गोर्खामा 30, तनहुँमा 22, नवलपरासी पूर्वमा 82 र नवलपरासी पश्चिममा 15 जना गरी 359 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। प्राधिकरणका अनुसार हालसम्म 910 जना सम्पर्कविहीन रहेका छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 र सुवाका 161 र नुवाकोटका 1 जना रहेका छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 796 जनाको हेलिकप्टर मार्फत र 756 जनाको जमीन मार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा हालसम्म 10 ट्रक राहत सामग्री र हेलिकप्टरबाट 4 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अपर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढ़ीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको जनाएको छ। सेनाले अझै पनि सोही टनेलमा फँसेका 100 जना भन्दा बढ़ीलाई सुरक्षित बाहिर निकाल्न जुटेको जनाएको छ। सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर 1 सेकेण्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा रहेको सैन्य टोली अहोरात्र खटिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। बुधबार अकस्मात भोटेकोशीमा बाढ़ी आएपछि प्रधानमन्त्री शाहले हिजो बिहान बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि नुवाकोट स्थित नेपाली सेनाको श्रीगण नम्बर 1 तालिम केन्द्र मैथली क्याम्पमा हिजो बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्ला स्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभएको हो। उहाँले अवरूद्ध सड़क तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भटेकोशीमा आएको विषय भूषण बाड़ीले सृजित राष्ट्रिय संकट राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवसँग आपतकालीन छलफल गर्नु भएको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन घाइतेको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभयो। सूचना तथा संचार मन्त्रालयले रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्विर श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार राहत तथा जनमानसमा सम्पूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवारी र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। भोटेकोशी बाढ़ीबाट भएको क्षति खोजी उद्धार तथा राहत पुनस्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुँदे संकल्प पारित गरेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आह्वानमा हिजो सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमा पार संयुक्त पहल विपद पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण उत्थानशील पुनर्निर्माण जलवायु न्यायका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो। बैठकमा गृहमन्त्री सुदन गुरूङले उद्धारका लागि 22 हेलिकप्टर परिचालन गरिएको करिब 900 मानिस बेपत्ता रहेको प्रारम्भिक तथ्याङ्क रहेको र यो संख्या बढ़न सक्ने जानकारी गराउनु भएको थियो। भोटेकोशी नदीमा पुनः बाढ़ीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा जलस्रोत अनुसन्धान केन्द्रले हिजो जारी गरेको सूचना अनुसार चीन तर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढ़ीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढ़ी भई फुट्ने जोखिम रहेको सूचनामा उल्लेख गरिएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका 100 भन्दा बढ़ी नागरिक सम्पर्कविहीन रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले 9 जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यसक्रममा 100 भन्दा बढ़ी सम्पर्कविहीन रहेको जनाएको छ। भोटेकोशी बाढ़ीमा परि गोर्खा जिल्लाका 55 सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिका 31 शहीद लखन पालुङटार नगरपालिकाका 31 शहीद लखनका 7 धार्चेका 4 भीमसेन थापाका 3 बारपाक सुलीकोटका 6 र सिरान्चोकका 2 त्यसैगरी आरूघाट गाउँपालिकाका 3 बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार टोली ईआरटी गठन गरेको छ। मन्त्रालयले हिजो सूचना जारी गर्दै ईआरटीले बाढ़ीबाट प्रभावित बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको खोजी उद्धार तथा सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बाढ़ीले नेपालमा पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाउनु भएको शोक सन्देशमा प्राकृतिक विपदका कारण भएको क्षतिप्रति र ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्नुभएको हो। पाकिस्तानका राष्ट्रपति आसिफ अली जर दारीले रसुवामा आएको आकस्मिक बाढ़ी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा हिजो गएको बाढ़ी पहिरोप्रति दुःख व्यक्त गर्दै बुधबार गएको बाढ़ी पहिरोप्रति दुःख व्यक्त गर्दै यस घड़ीमा नेपालको साथमा रहेको जनाएको छ। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले श्रेणीविहीन कर्मचारीबाट मासिक शुरू तलब स्केलको दुई दिन, राजपत्र अनंकित वा सोसरका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरका कर्मचारीबाट सात दिन र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट दश दिन बराबरको भदौ महिनाको तलब पारिश्रमिक कट्टा रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। नेपालमा बीवाईडीको आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स एक प्रालीसँगको सहकार्यमा बीवाईडीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषमा सात करोड़ योगदान गर्ने घोषणा गरेको छ। कर्णाली प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले भोटेकोशी बाढ़ी पीड़ितलाई 2,25,000 सहयोग गर्ने घोषणा गरेका छन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले 21,70,000 सहयोग गर्ने भएका छन्। गलकोट नगरपालिकाले 6,70,000, बागलुङ नगरपालिकाले 5,00,000, बडीगाड गाउँपालिकाले 5,00,000, ताराखोला गाउँपालिकाले 2,00,000, काटेखोला गाउँपालिकाले 2,00,000 र जैमिनी नगरपालिकाले 1,00,000 सहयोग गर्ने भएका छन्। यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,50,00,000 सहयोग गर्ने निर्णय गरेको छ। त्यसै गरी चागु नारायण नगरपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 50,35,000 सहयोग गर्ने निर्णय गरेको छ। त्यसै गरी कैलालीको धनगढ़ी स्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढ़ी प्रभावित नागरिकलाई तथा राहत र पुनस्थापनाका लागि 11,11,111 सहयोग गरेको छ। त्यसै गरी धनगढ़ी स्थित नवजीवन अस्पतालले 2,22,222 सहयोग गर्ने घोषणा गरेको छ। माया मेट्रो अस्पतालले 3,11,111 बराबरको सहयोग गरेको छ। काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढ़ीका कारण प्रभावितको उद्धार र उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि बढ़ाउँदै राहतको घोषणा गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र उपचार तथा राहतका लागि इलामका दुई पालिकाले 35,00,000 घोषणा गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। नेपाल चीन सीमा क्षेत्र रसुवागढ़ी स्थित भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका तीनवटा स्थानीय तहले 1,80,00,000 नगद राहत सहयोगको घोषणा गरेका छन्। गोकर्णेश्वर नगरपालिकाले रसुवा जिल्लाका बाढ़ी पीड़ित नागरिकको लागि तथा राहत र पुनस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले राहतको घोषणा गरेको छ। जनप्रतिनिधिहरूको एक महिनाको सुविधा तथा कर्मचारी र शिक्षकहरू को 10% तलब बराबरको रकमबाट हालसम्म 51,00,000 रूपियाँ राहत कोषमा जम्मा गरिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले भोटेकोशीमा आएको बाढ़ीले प्रभावित नागरिकको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेले विपदको घड़ीमा प्रभावितहरूको सहयोगका लागि पदाधिकारीहरूले 15 दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला उपविदेश मन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री हुकरले बुधबार आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट दुःख तथा समवेदना व्यक्त गर्नुभयो। बेलायतका राजा चार्ल्स तृतीयले नेपालमा आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। गृहमन्त्री सुदन गुरूङ नुवाकोट पुग्नु भएको छ। उहाँ स्थलमार्ग हुँदै नुवाकोट पुग्नु भएको हो। गृहमन्त्री गुरूङले नुवाकोट स्थित नेपाली सेनाको नम एक सैन्य तालिमगढ़मा पुगेर विपदको पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा उद्धार कार्यको स्थलगत निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि सक्रिय हुन निजी क्षेत्रलाई अपील गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोटेकोशी बाढ़ीबाट यातायात क्षेत्रमा गएको क्षति भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढ़ीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत सेवा नियमित राख्न सफल भएको बताउनु भएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले विद्युत तथा सड़कमा ठूलो मात्रामा क्षति पुर्याएको छ। तिब्बततिरबाट आएको बाढ़ीले सड़क र विद्युतको सब स्टेशन र पोलहरू बगाउँदा त्यस क्षेत्रमा यात्रा गर्न र सम्पर्क गर्न समेत समस्या भइरहेको छ। थप सामग्री सहकर्मी यशोदा अधिकारीबाट।
रसुवामा बुधबार आएको भीषण बाढ़ीले जलविद्युत आयोजना सब स्टेशन तथा विद्युत वितरण संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण रसुवा र नुवाकोट आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकाले त्यस क्षेत्रमा सम्पर्क गर्न समेत कठिनाई भएको छ। बाढ़ीले रसुवागढ़ी चिलिमे र त्रिशुली 3A जलविद्युत केन्द्र र त्रिशुली 3B हब अन्तर्गतको 220 KV सब स्टेशनमा समेत क्षति पुर्याएको छ। त्रिशुली र देवीघाट जलविद्युत केन्द्रका साथै विद्युत वितरण तर्फका विभिन्न संरचनामा समेत क्षति पुगेकाले विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्मका संरचना प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भीषण बाढ़ीले विद्युतीय प्रसारण लाइनमा पुर्याएको क्षति आकलन गर्न प्राधिकरणले एक समिति नै गठन गर्ने बताएको छ। तत्कालका लागि नुवाकोट र रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सुचारू गर्न प्राधिकरण लागि परेको छ। प्रभावित क्षेत्रमै पुग्नुभएका प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ,
हाई भोल्टेजको लाइनहरूलाई 11 KV चार्ज गरेर चपलीबाट तपाईँको चाहिँ यहाँ विद्युत बजार ल्याउने भन्ने चाहिँ हामीले स्रोत बनाएर चाहिँ अहिले काम भइरहेको छ। धुन्सेतिर पनि हामीले त्यहाँ भएको सानजेन हाइड्रो पावर प्लस अन्य प्राइभेट हाइड्रो पावरहरूलाई चलाएर त्यहाँ भएको 11 KV लाइनहरूलाई तपाईँ 66 KV लाइनहरूलाई नै प्रयोग गरेर हाम्रो सबभन्दा प्रायोरिटी चाहिँ तपाईँको चाहिँ बिजुली चाँडोभन्दा चाँडो तपाईँको चाहिँ रिभाइभ गर्ने होइन रिस्टोर गर्ने, ताकि तपाईँको चाहिँ अरू मोबाइलहरू पनि चार्ज गर्न सकियोस् र कम्युनिकेसनमा पनि सहिलो हो सबै भन्ने हिसाबले लागिरहेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बाढ़ीका कारण लगभग 430 MW विद्युत प्रसारण प्रणालीबाट बाहिरिएको छ। त्यसै गरी 40 किलोमिटर सड़कमा क्षति पुगेको छ भनी सड़क विभाग अन्तर्गतका 19 पक्की पुल भत्किएको छ। झोलिङ्गे पुल र अरू साना पुलहरू समेत गरी 40 बढ़ीमा क्षति पुगेको सड़क विभागले जनाएको छ। बाढ़ीले अवरूद्ध गल्छी बैरेनी सड़क खुलाउने प्रयास भइरहेको छ। गल्छीबाट रसुवागढ़ी जाने बाटो भने पूर्ण रूपमा भत्किएको छ। त्यस्तै नुवाकोटको देवीघाटमा एउटा पक्की पुल भत्किएका कारण सड़क अवरूद्ध छ। सड़क विभागले कम प्रभावित राजमार्गहरू खुलाउने प्रयास गरिरहेको भए पनि लेदो सहितको नदी बगिरहेकाले समय लागेको जनाइएको छ। सरकारले सम्पूर्ण प्राविधिक जनशक्ति परिचालन गरेर सड़क खुलाउने प्रयास गरिरहेको बताउनुहुन्छ सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसी।
20 पुल भयो होइन सड़क विभाग अन्तर्गतका, करिब 40 किलोमिटर सड़क चाहिँ क्षति भयो। गल्छीबाट रसुवागढी जाने बाटो सबै क्षतिक्षत भएको छ। त्यहाँ नुवाकोटको देवीघाटमा चाहिँ एउटा पुल टुटेको छ। हामीलाई त्यो रसुवागढी जाने बाटो खुलाउन केही समय लाग्छ। गल्छी बैरेनी सड़कमा अहिले हामी खुलाउन खोजिरहौँ। त्यहाँ समस्या के भएको छ भने त्यो लेदो जस्तो भएको छ। त्यो लेदोलाई चाहिँ नि हाम्रो इक्विपमेन्टले पनि सार्दा पनि सार्न नसक्ने, त्यसलाई चाहिँ बिस्तार गरेर फाल्न पर्ने भनेर समय लाग्यो क्या लेदो पन्छाउनलाई। अनि इक्विपमेन्टहरू चाहिने जति मोबिलाइज भयो, मेन पावर पनि सबै मोबिलाइज भएको छ।
रसुवागढी सड़क खण्ड खुलाउन समय लाग्ने विभागले जनाएको छ। सम्भव हुने ठाउँमा अस्थायी बेली ब्रिज बनाएर सड़क खुलाउने प्रयास जारी भए पनि बेली ब्रिज लगाउनको लागि कम्तीमा 2 साताको समय लाग्ने विभागले जनाएको छ। सड़क विभागका महानिर्देशक जयसी वर्षायाममा पानी परिरहने हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गर्नुहुन्छ।
अझै बर्खा सकिसके छैन होइन, पानी पर्न सक्छ, अत्यावश्यक काम नपरि चाहिँ यो डिजास्टरको बेलामा निस्किनु हुँदैन।
रसुवाको भोटेकोसीमा एक्कासी बाढी आउँदा ठूलो मात्रामा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको छ। सरकार र सम्बद्ध निकायहरू बाढीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा जुटिरहेका छन्। तर सड़कदेखि विद्युतीय लाइनसम्म प्रभावित भएकाले क्षतिको विवरण अझै यकिन गर्न सकिएको छैन। यति बेला राज्यका सम्पूर्ण निकायको ध्यान बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रित भएको छ। प्रकृतिको यस प्रकारको निर्मम प्रहारको सामना गर्न सरकार, विभिन्न संघ संस्था, राजनीतिक दलहरू र सम्पूर्ण मानव जगत एक भएर जुट्नुको विकल्प छैन। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो यशोदा अधिकारी। देशभर नव योग्य पवित जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन रहिआएको छ। तागाधारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको योग्योपवित एवं डोरो रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्दछन्। आजकै दिन ब्राह्मण, क्षेत्री, वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नै जनै योग्योपवित फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहिआएको छ। यसका लागि श्रावण शुक्ल चतुर्थीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखो तिनो गरी बस्ने परम्परा रहेको छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्युन र लगायतका सामग्री सहित स्नान गर्ने प्रचलन रहेको छ। भोटेकोशी बाढ़ीबाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै भदौ 15 गतेका लागि तय भएको पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले हर्मुज जलमार्ग पुनः खोल्नका लागि आफ्ना शर्तहरूको सूची तयार गरेको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईका अनुसार मध्यस्थ देशहरूको आग्रहपछि तेहरानले ती शर्तहरू तयार पारेको हो। रेजाईले जलमार्ग खोल्नु अघि अमेरिकाले इरानका माग पूरा गर्ने दिशामा व्यावहारिक कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँका अनुसार अमेरिकी नाकाबन्दी हटाउने, इरानलाई भएको क्षतिको क्षतिपूर्ति गर्ने र प्रतिबन्ध हटाउने विषय मागमा समावेश रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार, केशव ढुंगानाबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोनी बुवाग्लेले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम सकिना साथ पुनर्निर्माणको अभियान सञ्चालन हुने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहिबार बोलाउनु भएको सर्वदलीय बैठकपछि संचार कर्मीहरूसँग कुरा गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बाढ़ी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि महाअभियान सञ्चालन गरिने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मध्यकालीन र दीर्घकालीन योजनाका साथ पुनर्निर्माणको काम अघि बढ़ाउन आवश्यक स्रोत साधनका लागि सरकारले विश्व ब्याङ्क लगायतका अन्तर्राष्ट्रिय दात्री निकायहरूसँग समेत कुरा गरिरहेको बताउनुभयो। हालसम्म प्राप्त जानकारी अनुसार बाढ़ीले 25 पक्की पुल, करिब 700 मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजना, सड़क तथा अन्य भौतिक संरचनामा क्षति पुगेको देखिएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले पुनर्निर्माणका लागि सरकार मात्र नभई निजी क्षेत्र सहित सबै निकाय मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघ, बैंक तथा वित्तीय संस्था परिसंघ लगायतका निजी क्षेत्रका विभिन्न संघ संस्थाहरूले भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न सबैमा अपील गरेका छन्। उद्योग परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी विपदबाट प्रभावित नागरिकलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन तथा पुनर्निर्माण कार्यमा सहयोग गर्न आग्रह गरेको छ। परिसंघले डिजास्टर रेस्पोन्स कमिटी स्थापना गरी राहत सामग्री संकलन तथा हस्तान्तरणको काम अगाडि बढाएको पनि विज्ञप्तिमा जनाएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि बिहिबार एक विज्ञप्ति जारी गरी प्रभावितको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन परिसंघले बैंक तथा वित्तीय संस्थाहरूलाई वैकल्पिक बैंकिङ सेवा सहित आवश्यक प्रबन्ध मिलाउन पनि विज्ञप्तिमा आग्रह गरेको छ। प्रभावित क्षेत्रका जलविद्युत, व्यापार, पर्यटन पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकोले यसको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने विज्ञप्तिमा जनाएको छ। तनहुँमा खायन जातको आलुको उत्पादन बढ्न थालेको छ। समुदाय स्तरमा खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालन भएपछि यस वर्ष 18% आलुको उत्पादन बढेको कृषि विकास कार्यालय तनहुँका कार्यालय प्रमुख परशुराम अधिकारीले बताउनुभयो। समुदाय स्तरमा खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत किसानलाई उत्पादन सामग्री, कृषि उपकरण र बिउ लगायतको सहयोग उपलब्ध गराउँदै आएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एरे तेस्रो हार बिहोरेको छ। बिहिबार भएको खेलमा नेपाल किङ्समेन एकाडेमीसँग 31 रनले पराजित भयो। बिहिबार डार्बिन स्थित मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको किङ्समेनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 198 रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपाल 19.2 ओभरमा अल आउट हुँदा मात्र 166 रन बनाउन सक्यो। यो हारसँगै नेपालको सेमी फाइनल सम्भावना समाप्त भएको छ। तेस्रो हार बिहोरेको नेपाल 5 खेलबाट 4 अङ्कका साथ 7 स्थानमा छ। जित निकालेको किङ्समेनको समान खेलबाट 6 अङ्क जोडेर तेस्रो स्थानमा हो। शुरूवाती 2 खेलमा नर्दर्न टेरिटोरी स्काई र बंगलादेश हाई पर्फमेन्स टोलीसँग पराजित नेपालले त्यसपछि होबर्ट हुरिक्याङ्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। नेपालको लागि कुशल भुतले सर्वाधिक 66 रनको योगदान गरे। लोकेश बमले 38, नारायण जोशीले 12, राशिद खान र कप्तान अनिल कुमार शाहले 11 तथा विपिन खत्रीले 10 रन बनाए। नेपालका नारायण जोशीले 2 तथा राशिद खान, पवन सराफ र कुशल भुतले समान 1 विकेट लिएका थिए। नेपालले दोस्रो तथा अन्तिम एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसिया विरूद्ध 27 रनको जित निकालेको छ। यो जितसँगै नेपालले 2 खेलको अभ्यास श्रृंखला 2-0 आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा नेपाल 9 विकेटले विजयी भएको थियो। बिहिबार क्वालालम्पुर स्थित सिनाङ्गो ट्रफ मैदानमा नेपालले प्रस्तुत गरेको 171 रनको लक्ष्य मलेसिया 40.1 ओभरमा 143 रनमा समेट्यो। नेपालले एसिसी प्रिमियर कपको तयारी स्वरूप मलेसियासँग अभ्यास खेल खेलेको हो।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाड़ी भूभाग, कोशी प्रदेशको तराई भूभाग तथा मध्य प्रदेशको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:34 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका 359 जनाको शव फेला, बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, उद्धार, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। भोटेकोशी बाढ़ी प्रभावितलाई विभिन्न संस्था र व्यक्तिद्वारा सहयोग गर्ने क्रम जारी। जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदै र हर्मुज जलमार्ग खोल्नका लागि इरानद्वारा विभिन्न शर्त सार्वजनिक। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।